मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बाताले सचार जीवन होने ने हूँ स्वगाम जाना लाई स्वगाम जाना लाई स्वगाम जाना लाई।
नमस्कार प्रिय श्रोता, अब एकैछिनपछि बाइबल अध्ययन गर्नेछौ। आशा र विश्वास गर्दछौ निश्चय नै यसद्वारा आशिषित हुनुहुनेछ। त आउनुहोस् मनको तयारी र प्रार्थनाको वातावरणमा परमेश्वरको वचन अध्ययन गरौं।
मित्र, आज पनि तपाईँ सबैलाई मेरो प्यार भरा नमस्कार, जय मसी। अनि मित्र, अब हामी परमेश्वरको वचन अध्ययनतिर लाग्नेछौँ। त्योभन्दा पहिले हामी प्रभुदेखि आशिष माग्नेछौँ। प्रभुजी, आज पनि हामी तपाईँको उपस्थितिमा आएका छौँ। तपाईँ हामीलाई आफ्नो आत्माले नियन्त्रण गर्नुहोस् र हामी सबैलाई आशिषित बनाउनुहोस्। येशु ख्रिस्टको नाममा यो प्रार्थना माग्छु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन प्रकाश 18 अध्यायबाट आरम्भ गर्न गइरहेका छौँ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौँ राजनीतिक र वाणिज्य बेबिलोनमाथि दण्ड। मित्र, यस अध्यायमा हामी वाणिज्य बेबिलोनमाथि दण्ड र त्यसप्रति दुवै स्वर्गीय र पृथ्वीको प्रतिक्रिया देख्छौँ। 17 र 18 अध्यायमा दुवै बेबिलोनहरू हाम्रो सामने ल्याइएको छ। 17 अध्यायको बेबिलोन कलिसिया बेबिलोन हो। यो पहिलो बेबिलोन चाहिँ धार्मिक हो, जुन सत्य विश्वास त्यागी चर्च हो, जुन महाक्लेश अवधिमा प्रवेश गरियो। अनि दोस्रो बेबिलोन चाहिँ वाणिज्य र राजनीतिक बेबिलोन हो। त्यस वाणिज्य केन्द्र पृथ्वीको राजाहरूद्वारा मन पराइन्दछ, प्रेम गरिन्दछ, र सत्य विश्वास त्याग चर्च चाहिँ पृथ्वीको राजाहरूद्वारा घृणा गरिँदछ, जुनको हामीले अघिल्लो दिनमा 17 अध्यायमा देख्यौँ। त्यस सत्य विश्वास त्यागलाई पृथ्वीका राजाहरूद्वारा नष्ट गरिनेछ। जब ख्रिस्ट पुनः फर्की आउनुहुन्छ, राजनीतिक बेबिलोन परमेश्वरको दण्डद्वारा नष्ट गरिनेछ। यो प्रत्यक्ष छ कि राष्ट्र बेबिलोन सत्य विश्वास त्यागी चर्चलाई सर्वप्रथम महाक्लेशको बीचमा नष्ट गरिँदछ, जबकि वाणिज्य बेबिलोन ख्रिस्टको दोस्रो आगमनमा नष्ट हुनेछ। यी दुई बेबिलोनहरू एउटै र उही एउटै सहर होइन। म व्यक्तिगत रूपमा विश्वास गर्दछु कि रहस्य बेबिलोन रोम हो, र जब यो महाक्लेशको बीचमा जान्छ, धार्मिक केन्द्र यरुसलेममा सर्दछ, किनभने यो नै यरुसलेममा झुट्टा भविष्य वक्ताले ख्रिस्ट विरोधीको मूर्ति खडा गर्नेछ पूजा आराधना गरिनलाई। वाणिज्य बेबिलोन प्राचीन बेबिलोन हो, जुन विश्वको वाणिज्य राजधानीको रूपमा पुननिर्माण गरिनेछ। यो सहर पशुको राजनैतिक शक्तिको अन्तिम राजधानी हो। आजभन्दा 40-50 वर्ष पहिले यो यस्तो देखाइ पर्दथ्यो कि विशेष गरेर वाणिज्य शक्ति मध्यपूर्व देशहरूमा पुग्ने वा आउने कुरा एकदम गाह्रो छ, मुस्किल, असम्भवको कुरा छ। तर विश्वले ऊर्जाको, तेलको कमी र अभावको अनुभव गरेपछि र जब तिनीहरूले तेल आपूर्तिको काटिदिए, तब सम्पूर्ण विश्वले यसको महसुस गरेका छन्। तिनीहरूले महान विशाल शक्तिहरूको अधीन गरेका छन्। तेलको मूल्य दामको कारण विश्वको धन सम्पत्ति त्यस खास स्थानतिर क्षेत्रतिर गइरहेको छ, बढिरहेको छ, अनि दिन प्रतिदिन तेलको मूल्य बढिरहेको छ। त्यो विश्वको महान वाणिज्य राजधानी सजिलै बन्न सक्छ। अनि यो विशाल महान वाणिज्य केन्द्र जुन पुननिर्माणित वा पुनस्थापित बेबिलोन हुनेछ र ख्रिस्टको दोस्रो आगमनमा नष्ट गरिनेछ। केही साल पहिले एकजना यहुदीले इस्रायली पर्यटक मन्त्रीलाई यो भन्दै प्रश्न सोधे, इस्रायलमा यो किन यस्तो हुन आयो कि इस्रायलका वरिपरि अरब राष्ट्रहरूसँग चाहिँ प्रशस्त तेल छ, तर इस्रायलसँग चाहिँ अलिकति पनि छैन। उसको उत्तर यो थियो, परमेश्वरले अरबीहरूलाई तेल दिनुभयो र यहुदीहरूलाई बाइबल। के तिमी तिनीहरूसँग त्यसको साट्न चाहन्छौ? परमेश्वरले त्यो मना गरून्, तेल चाँडै नै खत्तम हुनेछ, सकिनेछ, तर बाइबल सधैँको निम्ति सदाको लागि रहनेछ। प्राचीन बेबिलोन पुनर्निर्माण हुनेछ या हुने छैन भन्ने बारेमा मौलिकवादी टिप्पणीकारहरूको बीचमा केही असहमतिहरू छन्। अनि म पनि आरम्भमा यही विचार धारणाको लिन्थेँ कि यो पुनर्निर्माण हुने छैन, तर अहिले म विश्वास गर्दछु कि त्यो पुनर्निर्माण हुनेछ, बनिनेछ। यसैया 13:19-22 पदले यो तथ्यको बताउँदछ कि प्राचीन बेबिलोन पुनर्निर्माण हुनेछ र फेरि नष्ट गरिनेछ। अनि यो नै विध्वंस प्रकाश 18 उल्लेख गरिएको छ जुन हाम्रो सामने छ। वास्तवमा मलाई लाग्दैन कि यो पहिलेको सुरुको उही एकै ठाउँमा स्थानमा निर्माण हुनेछ भनेर, किनभने प्राचीन बेबिलोन सहरबाट युफ्रेटिस नदी करिब 15 मिल टाढा हटिगएको छ, सरी गएको छ। बेबिलोनको विध्वंसको दुई विचार दृष्टिहरू छन् जुन एक आपसमा खण्डन र विपरीतका छन्। दृष्टिकोण र सापेक्ष महत्व एकदम महत्वपूर्ण छन्। पहिलो, व्यापार र राजनीतिकहरूका मानिसहरूको प्रतिक्रिया एक महान तीव्र वेदनाको हो। तिनीहरूको निम्ति यो त्रासदी दुःखद अनुभवको गहिराई हो। यसको मतलब ठूलो व्यापारको सम्पूर्ण कङ्गालीपन हो। अनि दोस्रो प्रतिक्रिया चाहिँ स्वर्गीयको हो। यो परमेश्वरको पवित्रता र न्यायको उचित वा न्यायसङ्गत ठहराईको आनन्द र हर्ष हो। यसको मतलब पृथ्वीमा मानिसको पापपूर्ण जीवनवृत्तिको अन्त हो। यसले महाक्लेशको अवधिको अन्ततिर ल्याउँदछ। आज हामी प्रकाश 18:1-8 पदसम्मबाट वचन अध्ययन गर्न गइरहेका छौँ। यहाँ हामी देख्छौँ वाणिज्य र राजनीतिक बेबिलोनको पतन र घोषणा। 18 अर्को स्वर्गीय दूतसँग उल्लेख हुँदै आरम्भ हुन्छ जो सन्देशसहित स्वर्गीयबाट आउँदछ। प्रकाश 18:1 पदमा यस प्रकार लेखिएको छ, अनि यी कुरापछि मैले ठूलो अधिकार भएको एउटा स्वर्गीय दूतलाई स्वर्गीयबाट ओर्लिरहेको देखेँ, अनि उनको महिमाले पृथ्वी झलमल भयो। फेरि हामीसँग यो एकदम चाखलाग्दो कथन छ, यी कुराहरूपछि। ग्रिकमा हो मेटा टौटा। के कुराहरूपछि? सातहरूका मालाहरू, अनुक्रमहरू पछि र धार्मिक बेबिलोनको दण्डपछि यी कुराहरू आउँदछन्। सात छापहरूमा, सात तुरैहरूमा, सात व्यक्तित्वहरूमा र क्रोधको सात कचौराहरूमा निश्चय नै अघि बढ्ने काम, उन्नति हुने काम भएको छ र हामी निश्चय नै महाक्लेशको अन्ततिर बढिरहेका छौँ। वास्तवमा यसले हामीलाई महाक्लेशको अन्ततिर ल्याउँदछ। योहना भन्छन्, मैले देखेँ, उनी अझै दर्शक छन्, दर्शक हुन्, रमित हेर्ने। उसले अर्को स्वर्गीय दूतलाई देखे जुनले हामीलाई पछाडि 14:3 लाँदछ, जहाँ 6 स्वर्गीय दूतहरूको माला वा अनुक्रमको उल्लेख भएको छ। प्रत्येकलाई अर्को स्वर्गीय दूतको एकमात्र पहिचान वा चिनारीसँग उल्लेख गरिएको छ। यो स्वर्गीय दूत र परमेश्वरको अलौकिक ईश्वरीय सन्देश वाहक हुन्, तर अज्ञात, थाहा नपाइएको। उससँग महान अधिकार शक्ति छ जुनले यो संकेत गर्दछ कि उनी अरू अर्को स्वर्गीय दूत भन्दा उच्च श्रेणीका, उच्च पदका हुन् र उसले महत्वपूर्ण सन्देश ल्याइरहेका छन्। अनि उनको महिमाले पृथ्वी झलमल भयो। यसले झन् स्पष्ट रूपमा यो स्वर्गीय दूतको संकेत गर्दछ। अनि 2 पदमा हामी पढ्दछौँ, यस प्रकार लेखिएको छ, अनि उनी ठूलो स्वरले यसो भन्दै शक्तिसाथ कराए, महान बेबिलोन ढल्यो ढल्यो र दुष्ट आत्माहरूको वासस्थान, हरेक अशुद्ध आत्माको कैदखाना र हरेक अशुद्ध र घिनलाग्दो चराको खोर भएको छ। बेबिलोनको पतनको प्रारम्भिक घोषणा प्रकाश 14:8 पदमा बनाइएको थियो, उल्लेख गरिएको थियो। अनि अर्को एउटा स्वर्गीय दूतले यसो भन्दै पछ्याए, ढल्यो त्यो ठूलो सहर बेबिलोन ढल्यो, किनभने त्यसले आफ्नो व्यभिचारको क्रोधको मध्येबाट सबै जातिहरूलाई पिउन लगायो। मित्र, यहाँ उल्लेखित स्वर्गीय दूत अधिकारमा प्रारम्भमा पहिले घोषणा बनाउने स्वर्गीय दूत भन्दा ठूलो, श्रेष्ठ, ठूलो पदका हुन्। अर्को शब्दमा त्यो महान बेबिलोन ढल्यो ढल्यो, यो चाहिँ ग्रिकमा यस्तो सूचित गराउने काल हो जुनले आइरहेको घटनाको बताउँदछ, मानौ तिनीहरू पहिले नै भइसकेका छन्। जब परमेश्वर भन्नुहुन्छ कि केही कुरा घट्न गइरहेको छ, तपाईँ यसको बारेमा यसरी बोल्न सक्नुहुन्छ, मानौ त्यो पहिले नै भइसकेको छ वा घटिसकेको छ, त्यो एकदम निश्चित छ। परमेश्वरको योजनामा र कार्यक्रममा यो चाहिँ यस्तो भएको जस्तै हो, मानौ त्यो पहिल्यै भइसकेको थियो, किनभने उहाँ सुरुदेखि अन्तसम्म जान्नुहुन्छ। बेबिलोन यो विश्वको महान वाणिज्य केन्द्र नष्ट हुन गइरहेको छ। दुष्ट आत्माहरूका वासस्थान, हरेक अशुद्ध आत्माको कैद खान र हरेक अशुद्ध र घिनलाग्दो चराको खोर भएको छ। यसले यो संकेत गर्दछ कि बेबिलोन त्यो स्थान हो जहाँ आत्मा संसारका दुष्ट आत्मा, प्रेत आत्मा र भौतिक संसारका अशुद्ध पंक्षीहरू हजार वर्षीय राज्य अवधिमा बढ्नेछन्। भविष्यवक्ता यसैया र यर्मियाले यसको पुष्टि गर्दछन्। यसैया 13:19-22, यर्मिया 52:38-40 पदमा यी भविष्यवाणीहरूले यहाँ प्रकाश 18 अध्यायमा उल्लेखित साँच्चीकै अक्षरश बेबिलोनको विध्वंसमा अन्तिम परिपूर्णता पाउँदछन्। यदि यो सत्य हो भने त्यहाँ कुनै भविष्यवाणी छैन जुनले पुननिर्माण हुन वा पुनस्थापन हुनबाट मनाही गर्दछ। बेबिलोन प्रेत आत्मा, दुष्ट आत्माहरूका मुख्य अड्डा हो र शताब्दी शताब्दीदेखि त्यो विद्रोहको स्थान भएको छ। अनि 3 पदमा हामी पढ्छौँ, यस प्रकार लेखिएको छ, किनकि त्यसको व्यभिचारको क्रोधको मध्यबाट सबै जातिहरूले पिएका छन् अनि पृथ्वीका राजाहरूले त्यससँग व्यभिचार गरेका छन् र पृथ्वीका व्यापारीहरू त्यसका सुखविलासको परिपूर्णताद्वारा धनवान भएका छन्, पिएका छन् वा खसेका छन्। यी दुई अनुमति दिएका अनुवादहरू हुन्। दुवैसँग उक्त मूल पाण्डुलिपि अधिकार छ र दुवै सत्य हो। सामान्य अनुवाद चाहिँ पिएका छन् वा मातेका छन् हो। यो ठूलो व्यापारमा परमेश्वरको दण्ड हो, ठूलो वाणिज्यमा परमेश्वरको दण्ड हो जुनले परमेश्वरको अधिकारको इन्कार गर्दछ। यो सरकार र व्यापारको अपवित्र सम्बन्ध संसर्ग हो अनि यी केही चाहिँ हाम्रो आफ्नै दिनमा पनि देखेका छौँ जुन स्वर्गीयमा दुर्गन्धको कुरा भएको छ। यहाँ उल्लेखित शब्द व्यापारीको अर्थ चाहिँ व्यापारको निम्ति यात्रा वा सफर गरिरहनेहरू हुन्। यिनीहरू ती मानिसहरू होइनन् जसले सामानहरू उत्पादन गर्दछन् वा बनाउँदछन् वा निर्माताहरू होइनन्, तर यिनीहरू चाहिँ एक किसिमले दलालहरू हुन् जो ठूलो नाफाको लागि व्यापारमा लागेका छन्। धेरै क्रिस्चियन व्यापारीहरूले पनि परमेश्वरको लागि समय दिन वा पाउन नसकिने कामको लागि ठूलो बहानाको रूपमा व्यापारलाई प्रयोग गर्दछन्। तैपनि यी उही मानिसहरू अन्तिममा परमेश्वरको सामने उभिनै पर्छ। परमेश्वरले ईश्वरविहीन वाणिज्यवादलाई दण्ड दिनुहुनेछ। यसमा म तपाईँलाई निश्चय दिलाउन सक्छु। भन्नु नै पर्दा हाम्रै दिनमा यसले अति नै कठिनको समय पाएको छ। अनि 4 पदमा हामी पढ्छौँ, यस प्रकार लेखिएको छ, अनि मैले स्वर्गीयबाट यसो भन्दै गरेको अर्को एउटा आवाज सुने, हे मेरो जनहरू हो, त्यसबाट निस्केर आऊ र तिमीहरूले त्यसका पापहरूमा सहभागी हुन नपरोस् र त्यसका महामारीबाट तिमीहरूले पाउनु नपरोस्। यो पदले प्रकट गर्दछ कि परमेश्वरका मानिसहरू एकदम अन्तिम समय संसारमा हुन गइरहेका छन्। यसले चर्चको बारेमा कुरा गरिरहेको छैन जुन महाक्लेश आरम्भ हुनभन्दा अघि नै पहिले नै हटाइसकिएको छ, तर परमेश्वरसँग महाक्लेशको अवधिमा पनि पृथ्वीमा आफ्ना जनहरू हुनेछन्। प्रश्न सधैँ खडा भएको छ, के तिनीहरू त्यसमा भएर पार गर्न सक्नेछन्? यसको मतलब के तिनीहरू ख्रिस्टप्रति विश्वासयोग्य रहिरहन सक्नेछन्? हाँ, निश्चय नै। यो कुराको याद गरौँ कि परमेश्वरले 144,000 वा तिनीहरूसँग आरम्भ गर्नुभयो र महाक्लेशमा भएर पार गर्न सक्नेहरूको संख्या पनि 144,000 नै हुनेछ। यो चाहिँ प्रभु येशूले त्यस गोठालाको बारेमा बताउनु भएको दृष्टान्त जस्तै हो जसले 100 भेडासँग सुरु गरियो र एउटा चाहिँ हरायो, तर उसले 99 अन्त गरेनन् वा 99 मात्र राखेर एकलाई त्यसै छोडेनन्। उनी 100 भेडासँग सुरु गरेथे र 100 भेडासँगै अन्त गर्यो, किनभने उनी बाहिर गए र खोजेर त्यस सानो भेडालाई भेटाएर ल्याए जुन हराएको थियो। यहाँ यस पदमा बोलिरहने व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ र उहाँले दण्ड आउनभन्दा पहिले बेबिलोनबाट आफ्ना मानिसहरूलाई, जनहरूलाई बोलाइरहनु भएको छ। यो सदोममा लूतको अनुभवमा स्वाभाविक परिणामसँग शारीरिक अलगाव वा छुटिने काम हो, जस्तो कि उत्पत्ति 19 अध्याय अनुसार लूतलाई आगो र गन्धकबाट सदमबाट बाहिर निस्कि आउन चेतावनी दिइयो, त्यसरी नै यी परमेश्वरका मानिसहरूलाई, जनहरूलाई चेतावनी दिइएको छ। परमेश्वरको वचनले हामीलाई भन्छ, व्यवस्था 4 अध्याय तीस र एकतीस पदमा पछिल्ला दिनहरूमा जब तिमीहरू सङ्कष्टमा हुनेछौ र मैले भनेका सबै कुरा तिमीहरूमाथि आइपर्नेछ तब तिमीहरू परमप्रभु आफ्ना परमेश्वरतिर फर्कनेछौ र उहाँको वचन पालन गर्नेछौ। उहाँले तिमीहरूलाई त्याग्नुहुने छैन, नाश गर्नुहुने छैन। तिमीहरूका पिता पुर्खासित उहाँले बाँध्नु भएको शपथद्वारा पक्का गर्नुभएको करार उहाँले भुल्नुहुने छैन, किनकि परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ। त्यस्तै नै यर्मिया 31:5-6 अनि 45 अनि यसैया 48:20 इसरायललाई पनि परमेश्वरको चेतावनी थियो। पहिलो, तिनीहरूले बेबिलोनका पापहरूसँग संगति गर्नुहुँदैन र दोस्रो, दण्ड आउन वा खस्नभन्दा पहिले तिनीहरू भाग्नुपर्नेछ। म सोच्दछु कि यससँग आज हाम्रो लागि प्रासङ्गिक लागु छ। यो हामीलाई पनि चेतावनी हुनुपर्छ। यो होइन कि परमेश्वर आफ्ना जनहरूलाई यो घडीबाट बचाउन विफल हुनुहुनेछ, असफल हुनुहुनेछ, अहँ, तर उहाँ हामी अलग भएको चाहनुहुन्छ। पुरानो स्वभाव, पुरानो मनुष्यत्वमा लिप्त भइरहेको चाहनुहुन्न, तर आत्माद्वारा हिँडिरहेको चाहनुहुन्छ। यदि हामीले हाम्रा जीवनहरूमा यहाँ पापहरूसँग व्यवहार गर्दैनौँ भने र तिनीहरूको प्रस्ताव गरेर अनि त्यसको त्याग्दैनौँ भने उहाँले त्यससँग व्यवहार गर्नुहुनेछ। उहाँले या त अहिले पापसँग व्यवहार गर्नुहुनेछ वा यसले हामीलाई ख्रिस्टको न्याय आसनमा भेट्नेछ। परमेश्वरले आज हाम्रा आफ्ना पापहरूको व्यवहार गर्ने, न्याय गर्ने, इन्साफ गर्ने मौका दिनुहुन्छ। पहिलो कुरन्थी 11:31-32 हामी पढ्छौँ, किनकि हामीले आफैलाई जाँच्यौँ भने हाम्रो न्याय गरिने छैन, तर संसारसँगै हामी पनि दोषी ठहरिन नपरोस् भनेर हाम्रो न्याय गरिँदाखेरि प्रभुबाट हामीलाई ताड्न पाउँछौँ। कसरी हाम्रा पापहरूको जाँच गर्न वा न्याय गर्न सक्छौँ? पहिलो योहन्ना 1:9 उत्तर छ, हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नका निम्ति उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। स्वीकार गर्नु भनेको उही कुरा भन्नु हो जुनको बारेमा परमेश्वरले भन्नुहुन्छ। यसको मतलब हो परमेश्वरको दृष्टिकोणको लिनु वा भन्नु हो, प्रभु म तपाईँसँग सहमत छु, मैले जे गरेँ त्यो पाप थियो। हाम्रा पापहरूको लागि बहानाहरू बनाउन एकदम सजिलो छ। हामी भन्छौँ कि हाम्रा चाहिँ वास्तवमा पाप होइन अनि निश्चय नै हाम्रा छिमेकीले त्यसो गर्छ भने त्यो चाहिँ पाप हो। तर जबसम्म तपाईँ र म हाम्रा पापहरूलाई पाप भन्न इच्छुक हुँदैनौँ, हामीले त्यसको कति पनि स्वीकार गरेका छैनौँ। यदि हामी आफैलाई न्याय गर्न इन्कार गर्छौँ भने हामी ख्रिस्टको न्यायमा आसनमा न्याय गरिनेछौँ। केही मानिसहरूको पापहरू तबसम्म छिनोपानो गरिने छैन जबसम्म तिनीहरू ख्रिस्टको न्याय आसनको सामने खडा हुँदैनन्। म आशा गर्दछु कि यहाँ नै मेरो सारा लेखाहरू, एकाउन्टहरू, हिसाब किताबहरू मिलाउन चाहन्छु, सोझ्याउन चाहन्छु। परमेश्वरले हामीलाई अनुशासनमा ताड्नमा लानु भएको छैन को मतलब यो होइन कि उहाँले हामीलाई बिना सजाय पापसँगै उम्कन दिइरहनु भएको छ। उहाँले शैतानका सन्तानहरूलाई कोरा लगाउनुहुन्न, तर यदि तपाईँ उहाँको सन्तान हुनुहुन्छ भने न्याय दण्ड तपाईँमाथि आउनेछ। 5 हामी पढ्छौँ, किनकि त्यसका पापहरू स्वर्गीयसम्म पुगेका छन् र परमेश्वरले त्यसका अधर्महरूको सम्झना गर्नुभएको छ। बेबिलोनसँग लामो समयदेखि पापहरूको पाप थुपारिरहेको, जम्मा गरिरहेको इतिहास छ र परमेश्वरसँग यसको रेकर्ड छ। यो मानव जातिको इतिहासमा एक सबभन्दा पुरानो सहर हो र यसको सम्भवत बाइबलमा अरू कुनै सहरको भन्दा धेरै उल्लेख भएको छ, सिर्फ यरुसलेम छोडेर। अन्तिममा यस सहर र यसको कार्यप्रणाली पद्धतिमाथि दण्ड बाढ जस्तै टुट पर्दछ। परमेश्वरको दण्ड केही ढिलो विलम्ब हुन सक्छ, तर यो एकदम निश्चित छ। हामीलाई यस्तो देखाइ पर्दछ होला कि अविश्वासीहरू, पापीहरू, दुष्टहरू पापसँग नै बिना दण्ड उम्किरहेका छन्, तर परमेश्वरको दण्ड आइरहेको छ। मित्र, 6 भनिएको छ, यहाँ यस प्रकार लेखिएको छ, जस्तो त्यसले तिमीहरूलाई दिएकी छे उस्तै त्यसलाई फिर्ता देऊ, त्यसका कामहरू अनुसार त्यसलाई दोब्बर गरेर देऊ। जुन कचौरामा त्यसले भरेकी छ त्यसैमा त्यसका निम्ति दोब्बर गरेर भरिदेऊ। मित्र, यो आदर्श न्याय वा इन्साफ हो। अधर्मको कचौरा चाहिँ घाँटीसम्म पुरा चुलिएर भरिएको छ। जब अन्तिम थोपा भित्र खस्दछ वा खनाइन्दछ। त्यसको ती अधर्म पाप गर्नेहरूका मुखहरूमा कुच्चारिँदछ। मेरो मित्र, यो न्याससङ्गत उचित हो। भजन 137 पढ्नुहोस्। परमेश्वर जे गर्नुहुन्छ त्यसमा धर्मी र न्यायी र बिल्कुल सही हुनुहुन्छ। अनि 7 पदमा पढ्छौँ, यस प्रकार लेखेको छ, जति त्यसले आफ्नो बढाइ गरेकी छ र सुख विलासमा बसेकी छ त्यति नै त्यसलाई पीडा र शोक देऊ, किनकि त्यसले आफ्नो हृदयमा भन्छ, म रानी भई बसु, म विधवा होइन र म कुनै रीतिले शोक देख्ने छैन। देख्नुभयो, बेबिलोनका सम्पन्नताले समृद्धताले त्यसलाई परमेश्वरको दण्डदेखि पनि अन्धत्व ल्यायो। स्टक मार्केटमा व्यापार कारोबार सक्रिय थियो, एकदम ठिकठाक चलिरहेको थियो र हरेक मोज मजामा दण्डको अन्तिम क्षणसम्म लिप्त भइरह्यो। विलासिता, ढिडता, मूर्खता र पाप आत्मा छलले यो ईश्वरविहीन सहरको आत्माको चरित्र चित्रण गर्दथ्यो। विश्व शान्ति दृश्यमा थियो र आशावादी त्यस दिनको आत्मा मनोभाव थियो, तर खालि परमेश्वरका भविष्य वक्ताहरूले चेतावनीको प्रचार गरे र तिनीहरूलाई मूर्खको रूपमा वर्गीकरण गरियो, जस्तो कि नोलाई मूर्खको रूपमा विचार गरिएका थिए। जब उसले परमेश्वरबाटको पूर्व चेतावनीको दण्ड पाएपछि जल प्रलयभन्दा पहिले सुक्खा स्थानमा जहाज बनाउन आरम्भ गरेथे। 8 पदमा हामी पढ्छौँ, यसकारण एकै दिनमा त्यसका महामारीहरू आउनेछन्, मृत्यु, शोक र अनिकाल, अनि त्यो पूरा रीतिले आगोले जलाइनेछ, किनकि त्यसलाई न्याय गर्नुहुने प्रभु परमेश्वर सामर्थ्य हुनुहुन्छ। मित्र, यसले अकस्मात विध्वंसतिर हाम्रो ध्यानको खिच्दछ, अनि त्यो आगोद्वारा हुनेछ, अनि त्यो एकैछिनमा महामारी आउनेछ जुनले गर्दा त्यहाँ मृत्यु, शोक र अनिकाल हुनेछ। मृत्यु, शोक र अनिकाल तीन घोडचढीहरू हुन् जुन बेगले बेबिलोनतिर घोडा हाँकेर बढ्दछन्। विध्वंस पूर्ण रूपमा पूरा र अन्तिम हो। शास्त्रमा यो विशिष्टताको पहिलो सहर हो, तर त्यसको लामो घटनापूर्ण र पापपूर्ण इतिहास त्यसमाथि परमेश्वरको दण्डसँग अन्त हुन्छ, किनकि त्यसलाई न्याय गर्नुहुने प्रभु परमेश्वर सामर्थ्य हुनुहुन्छ। मित्र, परमेश्वरले यो सहरलाई नष्ट गर्नुहुन्छ, किनभने उहाँ एक्लै मात्र त्यो गर्न सक्नुहुन्छ। उहाँले यो गर्नुहुन्छ जब उहाँ दोस्रो आगमनमा आउनुहुन्छ। यसको ध्यान दिनुहोस्, यसायाले भविष्यवाणी गरेथे, यसाया 63:1-4 पदमा, एदोमबाट, बोज्राबाट गाढा रातो रङले रङ्गाएको वस्त्रसित आउनुहुने को हो? रुवाफिलो वस्त्र र आफ्नो शक्तिको बडपनमा आउँदै गर्नुहुने को हो? धार्मिकतामा बोल्ने र बचाउनमा सामर्थ्य म हुँ। किन तपाईँको पोषक दागकुण्डमा पेल्नेहरूको जस्तै रातो छ? मैले एक्लै दागकुण्ड पेलेँ, जातिहरूमध्ये कोही पनि मसित थिएनन्। मैले रिसमा तिनीहरूलाई पेलेँ र मेरो क्रोधमा तिनीहरूलाई कुल्छेँ। तिनीहरूको जीवन रक्त मेरो पोषकमा छ्यापियो र मेरो सबै वस्त्र रगतै रगत भयो, किनकि बदला लिने र दिने मेरो मनमा थियो र मेरो उद्धारको वर्ष आएको छ। उहाँको आगमनमा ख्रिष्ट रगतै रगत लागेको पोषकसँग एदोमबाट आइरहनु भएको देखिँदछ। यो मेरो विश्वास हो कि उहाँ बेबिलोनको बाटो हुँदै आउनुभएको छ र उहाँले त्यस दुष्ट सहरमाथि दण्डको कार्यान्वित गर्नुभएको छ। अनि हामी निम्न पदहरूमा ख्रिष्टको दोस्रो आगमनको देख्नेछौँ र अर्को हामी यो महान केन्द्रको विध्वंसप्रति प्रतिक्रियाको अर्को दिनमा देख्नेछौँ र त्यहाँ संसारमा विलाप र शोक हुनेछ र हामी देख्नेछौँ कि त्यसको दाह कर्ममा दफनमा को उपस्थित हुन्छ। अनि उही समयमा बेबिलोनको दण्डको कारण स्वर्गीयमा हर्षको आनन्दको प्रत्याशा हुनेछ। यी दुई एक आपसमा बिल्कुल ठिक उल्टा अलग विचार दृष्टिकोणहरू हुन्। त्यो एउटाको लागि खराब हुनेछ भने अर्को झुनको लागि एकदम असल हुनेछ। प्रभु तपाईँ सबैलाई आफ्नो वचन अध्ययनद्वारा धेरै धेरै आशिष दिउन्।
Sunday.
प्रिय श्रोता, अहिले सुन्दै हुनुहुन्थ्यो बाइबल अध्ययन कार्यक्रम मुक्तिको मार्ग। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस विषयमा तपाईँको विचार लेखेर यो ठेगानामा पठाउनुहोस्। हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। ठेगाना फेरि एकपल्ट सुन्नुहोला: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा मुक्तिको मार्ग विश्ववाणी, पोस्ट बक्स सङ्ख्या 16925, कोलकाता 700034, भारत। लौ त मित्र, आजलाई यहीँ नै हामी बिदा चाहन्छौँ। अर्को दिन यही समय अनि यही मित्रबेनमा भेट्नेछौँ। नमस्कार।